नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 5 गते बिहिबार, चैत कृष्ण पक्ष औंसी तिथि, तदनुसार 19 मार्च सन् 2026, नेपाल सम्बत 1146, आज चिल्लागा 15। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर नागरिक दैनिकबाट लिँदैछौ। प्रतिनिधि सभा सदस्य शपथ पहिलाकी, प्रधानमन्त्री नियुक्ति, नयाँ सरकार गठन कहिले, शीर्षकमा नागरिक दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। निर्वाचन आयोगले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाउने तयारी गरेको छ। कुनै अनदेखा भए बाहेक बिहान आयोगले समानुपातिक तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई प्रमाणपत्र वितरण गर्नेछ। प्रमाणपत्र प्रदान लगत्तै आयोगको टोलीले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी छ। प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै प्रतिनिधि सभा सदस्य निर्वाचन प्रक्रिया पूरा भई मुलुक नयाँ सरकार गठन चरणमा प्रवेश गर्नेछ। प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत नजिक जीत निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको नेतृत्वमा नयाँ सरकार गठन हुनेमा कुनै विवाद र दुविधा छैन। तर सरकार कहिलेसम्म बन्छ? रासपा सचिवालयको आइतबार बसेको बैठकपछि प्रवक्ता मनिष झाले नयाँ सरकार गठन हुन 10 दिन जति लाग्न सक्ने बताउनु भएको थियो। आन्तरिक छलफल र नवनिर्वाचित सांसदलाई प्रशिक्षणमा जुटेको रासपा नयाँ सरकार गठनमा कसरी अघि बढ़छ अझै प्रश्न भइसकेको छैन। संविधान सभाबाट संविधान जारी भएपछि पहिलो पटक 2074 सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको गठबन्धनले झण्डै अहिले रासोपाकै आकारमा सीट जितेको थियो। त्यतिबेला मंगिरमा प्रदेश र प्रतिनिधि सभाको सदस्य निर्वाचन भए पनि माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन गराएर निर्वाचन आयोगले फागुन 2 गते राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएको थियो। फागुन 3 गते बिहान संविधानको धारा 76(2) अनुसारको प्रधानमन्त्री दावी गर्न एमाले अध्यक्ष केपी ओली, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लिएर राष्ट्रपतिको कार्यालय शीतल निवास पुग्नु भएको थियो। निर्वाचन गराउनुभएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग समय माग्दा पनि उहाँले समय नदिएर पहिला ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको आरोप कांग्रेसका नेताहरूले लगाएका थिए। झापा 5 बाट प्रतिनिधि सभा सदस्य निर्वाचित ओलीलाई त्यसवखत सो पदको शपथ नलिइकन प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री हुन प्रतिनिधि सभाको सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ। ओलीलाई प्रतिनिधि सभा सदस्यको शपथ नलिइकन प्रधानमन्त्रीमा नियुक्त गरिएको विषयलाई कसैले गम्भीर रूपमा उठाएनन्। अहिले रासपा एक्लै 2/3 बहुमत नजिक छ। 2074 सालमा प्रधानमन्त्री बन्दा एमाले र माओवादी केन्द्रले अंगीकार गरेको बाटो अहिले रासपाले पनि समाए बिहिबार साँझ वा शुक्रबार नै उसले प्रधानमन्त्रीको दावी पेश गर्न सक्नेछ। अर्थात राष्ट्रपतिले रासपा संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्नुहुनेछ। संविधानको धारा 76(1) प्रतिनिधि सभामा एकल बहुमत प्राप्त राजनैतिक दलको संसदीय दलका नेता प्रधानमन्त्री हुने व्यवस्था छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 दफा 62 अनुसार बिहिबार प्रतिवेदन बुझाउनेछ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा कांग्रेस सभापति थापाले दिए राजीनामा शीर्षकको खबर प्रकाशित छ। निर्वाचनमा अप्रत्याशित पराजय बेहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भए लगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनु भएको हो। तर उहाँको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन। 6 चैतमा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ। राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, उहाँले दिनुभएको छ। पार्टीका एक पदाधिकारीले थापाको राजीनामा पुष्टि गर्दै भन्नुभयो, तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकार हो। 27 तीस पुससम्म भिरकुटी मण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ। तर विशेष महाधिवेशनको आयोजनामाथि नै असहमत नेताहरू नै नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। तत्कालीन सभापति देउबा र उहाँको समूहको असहमतिका बीच तत्कालीन महामन्त्रीको हैसियतमा रहेका थापा र शर्माले 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन डाकेका थिए। पार्टी विधानले 40% महाधिवेशन प्रतिनिधिले हस्ताक्षर माग गरेमा 3 महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने बाध्यात्मक व्यवस्था छ। 21 फागुनको निर्वाचनलाई देखाएर देउबा समूहले विधानको बाध्यात्मक व्यवस्था समेत टार्न खोजेपछि थापा र शर्माले पार्टीभित्रै विद्रोहको शैलीमा विशेष महाधिवेशन सम्पन्न गरेका थिए। कांग्रेस सभापति थापाले दिए राजीनामा शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा छवि बदल्न खोज्दै रवि शीर्षकको सामग्री प्रकाशित छ। बहुमुखी स्वभावका रवि लामिछाने जति आक्रामक छन् त्यतिकै आशावादी पनि। पार्टी गठन गरेको 3 वर्षमै पाएको झण्डै 2/3 जनमतले सत्ता प्राप्ति हुँदैछ। हिजो पार्टीबाट निर्वाचित सांसदहरू सामु उहाँले परिपक्वताका साथ भन्नुभयो, वी विल ह्याण्डल इट विथ केयर, हामीले सावधानीपूर्वक सम्हाल्नेछौं। जनताले दिएको ऐतिहासिक जनमतलाई व्यक्तिगत लाभका लागि होइन प्रणाली सुधार, सुशासन र सामाजिक न्याय स्थापना गर्न प्रयोग गर्न उहाँले सांसदहरूलाई आग्रह गर्नुभयो। मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जान अहोरात्र काम गर्ने अठोट व्यक्त गर्नुभयो। सुशासनका नयाँ मानक स्थापना हुने उहाँको दावी थियो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपा 182 सीट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। प्रत्यक्ष र समानुपातिकबाट सांसद बनेकाहरू सीमान्तकृतदेखि विभिन्न विषयका विज्ञहरू छन्। मुलुकको काँचुली फेर्नका लागि नेपाली जनताले अभिमत दिएको लामिछानेको प्रस्तुति थियो। अभिमुखीकरणको समापन कार्यक्रममा बोल्दै लामिछानेले भन्नुभयो, चाहेर पनि कयौं साथीहरूलाई जोड्न सकिएन। हामी समावेशी हुन चाहन्थ्यौं, तुलनात्मक रूपमा अन्य राजनीतिक दलभन्दा धेरै महिला साथीहरूलाई उठाए पनि पर्याप्त होइन। म दुःखका साथ क्षमा याचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बू समुदायको प्रतिनिधित्व योपालि प्रतिनिधि सभामा हुन सकेन। आगामी दिनमा समावेशिताको यो कड़ीलाई प्राथमिकता दिने विश्वास दिलाउँछु। उहाँले आक्रामकता न्यून जिम्मेवारी बढ़ी उपशीर्षकमा खबर अगाडि छ। 50 वर्षीय रविको बोलीमा देखियो आक्रामकता थोरै, जिम्मेवारी बहुत धेरै। ल मेकर, कानून निर्माताका रूपमा तपाईँ हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। पछिल्लो परिवर्तन र संविधान कार्यान्वयन हुनका लागि समेत कयौं कानूनहरू बन्न सकेका छैनन्। उहाँले थप्नुभयो, संविधान निर्माण भएको यति लामो समय हुँदा समेत विभिन्न बाधा अड़चनहरू भए, तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग 2/3 बहुमत दिएका छन्। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाड़ा होइन। यो प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ प्रकाशन गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा चुनावी धक्काको आत्ममन्थन गर्दै दलहरू शीर्षकको खबर प्रकाशित छ। प्रतिनिधि सभा निर्वाचनको अप्रत्याशित धक्कासहितको परिणामपछि पुराना दलहरू एकसाथ आत्मसमीक्षाकोमा जुटेका छन्। कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएर कमजोर प्रदर्शन, अन्तर्घात र समग्र चुनावी अवस्थाको समीक्षा गर्दैछ। एमाले र नेकपाले तल्लो तहदेखि प्रतिवेदन संकलन गर्दै पराजयका कारण पहिचान गर्दैछन्। जसपा नेपालले लहरलाई हारको कारण मानेको छ भने राप्रपाले पनि हारको विस्तृत विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा निर्वाचनमा अप्रत्याशित पराजय भोगेपछि कांग्रेसले शुक्रबार चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठकमा देशको समग्र चुनावी परिस्थिति, पार्टीको कमजोर प्रदर्शन र अन्तर्घात लगायतका विषयमा छलफल गर्ने तयारी छ। यो प्रसंगहरूलाई जोडेर आजको नयाँ पत्रिका दैनिकले प्रमुख खबर बनाएको छ। आजको राजधानी दैनिकमा के होला मन्त्रीदेखि सांसद संगममा पीए सल्लाहकार विज्ञको जागिर शीर्षकको खबर प्रकाशन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठनको गृह कार्य जारी रहेकै बेला मन्त्रीदेखि प्रतिनिधि सभा सदस्यसम्मका स्वकीय सचिव राख्ने सुविधा कटौती निर्णय कार्यान्वयन होला कि नहोला भन्ने बहस शुरू भएको छ। जेएनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले 5 असोज 2082 मन्त्रीदेखि संघीय संसदका सदस्यलाई दिइँदै आएको स्वकीय सचिव सुविधा कटौती गर्ने निर्णय गरेको थियो। यो निर्णयसँगै रोकिएको स्वकीय सुविधा नयाँ सांसदले पाउने कि नपाउने भन्ने विषयमा रासोपा नेता नै अन्यलमा छन्। पार्टीले 182 सहित प्रतिनिधि सभामा सीट सुनिश्चित गरेपछि आफ्ना सांसदलाई यो सुविधा दिने कि कटौती गर्ने, यसअघिको निर्णयलाई निरन्तरता दिने भन्ने विषयमा रासोपा पनि अन्यलमा छ। रासोपा महामन्त्री कविन्द्र बुर्लाकोटी सांसदलाई दिइँदै आएको स्वकीय सचिवालयको सुविधा दिने कि नदिने भन्ने विषयमा अहिलेसम्म पार्टीभित्र छलफल नभएको बताउनुहुन्छ। यो विषयमा हामीले छलफल गरेका छैनौं, अब आउने सरकार र अर्थमन्त्रीले यसबारे निर्णय गर्नुहोला, बुर्लाकोटीले भन्नुभयो। यो प्रसंग आजको राजधानी दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको गोर्खापत्र दैनिकमा विकासले नचिनेको गाउँ शीर्षकको खबर प्रकाशित छ। राज्यको आँखा नपुग्दा बैतडीको एक वडाका 7 गाउँमा अहिलेसम्म बाटोघाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा र संचार जस्ता आधारभूत सेवा नपुग्दा गाउँ बिरानो बनेको छ। डिलासेनी गाउँपालिका 2 सेला, गन्ना, बनरी गाउँ, गोगने, अंग्रेला, भेरेगाडा, कोपडे गाउँमा अहिलेसम्म विकासका सामान्य पूर्वाधार पनि पुग्न नसकेका हुन्। यहाँ एक गाउँबाट अर्को गाउँ पुग्न हिँड्ने बाटो छैन, बिजुली नहुँदा झरो र टुकीकै भर पर्नु परेको छ, खोला तर्ने पुल छैन, विद्यालय जाने बाटो नहुँदा विद्यार्थीलाई मुस्किल हुने गरेको स्थानीय बहादुर भण्डारीले पीड़ा सुनाउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो शीर्षकको खबर लिँदैछौ। खोटाङको कोपिलासगढ़ी गाउँपालिका 2 खारतमछा स्थित बालाबेसीमा एयर डाइनेस्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा 6 घाइते भएका छन्। काठमाडौँबाट 5 यात्रु लिएर हिजो मध्याह बजेर 2 जाँदा खातमछा स्थित बालाबेसी पुगेको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोकिएर दुर्घटना भएको हो। चालक सहित 6 सवार एयर डाइनेस्टीको 9NAFQ नम्बरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ललितपुरका 65 काजी बहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताउनुभयो। दुर्घटनामा परेर काजी बहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको छ। काजी बहादुर र चालक सबिन थापालाई एयर डाइनेस्टीकै 9NANA नम्बरको अर्को हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ पठाइएको खारतमछाका वडाध्यक्ष मिलन राईले जानकारी दिनुभयो। उहाँका अनुसार काजी बहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको थियो। दुवैको काठमाडौँको धुम्बाराही स्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टरमा 1 अघि बेलायतमा ज्यान गुमाएकी बालाबैसी निवासी 77 मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्त पुगेका थिए। मृतकका श्रीमान 82 डाकमणि राई, छोरा 53 बालकुमार राई, छोरी 47 लक्ष्मी राई, आफन्त 40 समला राई र ललितपुर घर भएका काजी बहादुर हेलिकप्टरमा सवार रहेको प्रहरीले जनाएको छ। मृतक मनलक्ष्मीको शव भने गाड़ी मार्फत बिहिबार बालाबैसी पुग्ने आफन्तले जानकारी दिएका छन्। हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो। दुर्घटना लगत्तै चालकले इन्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकप्टरमा सवार बालकुमार राईले बताउनुभयो। घटना सम्झिँदा सपना जस्तो लाग्छ, सबैको होस हवास उडिसकेको थियो, म अगाडिको सीटमा बसेको थिएँ। उहाँले भन्नुभयो, यस्तो घटना हुँदा बाँच्ने चान्स थोरै मात्र हुन्छ। चालकले तत्कालै इन्जिन अफ गर्नुभयो। चलिरहेको इन्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौं। यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। मुसहर सुरक्षित घर चाहन्थे, भएका झुपड़ी पनि जले शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। बिहान बेलुकाको छाक टार्न दैनिक जालादारी काम पाउनुलाई नै मोरङको बुढीगंगा गाउँपालिका तीन गोकुवाका मुसहर ठूलो सफलता ठान्थे। त्यही मजदूरीबाट आएको अलिअलि पैसा जोगाएर केहीले झुपड़ीमा टीनको छानो लगाएका थिए, कसैले भित्ताको फरीको फेरेर इटा र माटोको गाह्रो पनि उभ्याएका थिए। तर अधिकांशको भने बाँसको फक्रिकाले बारेको र फुसको छानो हालेका झुपड़ी नै थिए। सरकारको जनता आवास कार्यक्रम सुनेका उनीहरू राज्यबाट सुरक्षित आवासको अपेक्षा गरिरहेका थिए, तर दुर्भाग्य भएकै झुपड़ी पनि जलेर खरानी भए। गोकुवाका 11 परिवार मुसरका झुपड़ी बुधबार दिउँसो आगलागीमा परेर ध्वस्त भएका हुन्। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कालो सूचीमा लचक हुँदै राष्ट्र बैंक, बैंकिङ क्षेत्र तरंगित, निजी क्षेत्रमा उत्साह शीर्षकको सामग्री कारोबार दैनिकबाट लिँदैछौं। राष्ट्र बैंकले कालो सूची सम्बन्धी व्यवस्थामा लचकता अपनाउँदै गएपछि बैंकिङ क्षेत्र तरंगित बनेको छ। बैंकिङ क्षेत्रमा त्रास फैलिँदा निजी क्षेत्रमा भने उत्साह बढ़ेको छ। चेक बाउन्स सम्बन्धी व्यवस्थामा नरम बनेको केन्द्रीय बैंकले कालो सूची सम्बन्धी व्यवस्थामा पनि लचकता अपनाउन लागेको हो। यसका लागि गवर्नर विश्व पौडेलले व्यवसायीहरूसँग छलफल समेत गरिसक्नु भएको छ। उहाँले नेपालमा धेरै मानिस कालो सूचीमा परेपछि कर्जा लिन सक्ने सम्भावित उद्यमीको संख्या घट्ने भएकाले यस सम्बन्धी व्यवस्थाले नरम बनाउन अध्ययन गरिरहेको बताउँदै आएका छन्। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। नेपाल समाचार पत्रबाट जनकपुरलाई विश्व सम्पदा क्षेत्रमा समावेश गर्ने प्रक्रिया शुरू शीर्षकको खबर लिँदैछौ। जनकपुर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने तयारी भएको छ। सन् 2008 सम्भावित विश्व सम्पदा क्षेत्रमा समावेश गरिएको थियो। त्यसको 18 वर्षपछि संरक्षित स्मारक क्षेत्रमा समावेश गर्ने प्रक्रिया शुरू भएको हो। पुरातत्व विभागले 18 वर्षदेखि लगातार विश्व सम्पदा सूचीमा राख्न प्रयास गरेको थियो। विभागमा प्रवक्ता सन्दीप खनालले विश्व सम्पदा सूचीमा समावेश गर्न प्रक्रिया शुरू गरिएको जानकारी दिनुभयो। नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ। पहिरोको उच्च जोखिम रोकथाम गरिँदै शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौं। चितवनको मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरो जाने उच्च जोखिम भएका स्थानमा स्थायी रूपमा रोकथामको उपाय शुरू हुने भएको छ। वर्षातमा पहिरो गएर 56 घण्टासम्म सड़क अवरूद्ध भएपछि स्थायी रोकथामका लागि सड़कदेखि संसदसम्म दबाव बढ़ेको थियो। सड़क विभागको प्राविधिक टोलीले लामो समय अध्ययन गरेर यस सड़क खण्डको 43 स्थानमा पहिरो रोकथामका लागि काम गर्नुपर्ने प्रतिवेदन निकायले डिभिजन सड़क कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले बताउनुभयो। उहाँले भन्नुभयो, धेरै स्थानमा पहिरो जाने जोखिम छ, त्यसैले प्रमुख स्थानको जोखिम अनुमान गरेर अध्ययन गरेका थियौं। यसै वर्ष ठेक्का खुलाएर निर्माण प्रक्रिया अगाडि बढ्नेछ। गोर्खापत्रबाटै पुष्प व्यवसायमा 9 अर्ब लगानी शीर्षकको खबर लिँदैछौ। पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको करिब 9 अर्ब रूपियाँ लगानी रहेको पाइएको छ। बढ़दो शहरीकरणसँगै पुष्प व्यवसाय विस्तार भई आत्मनिर्भरतातर्फ गएको छ। तिहारका बेला सयपत्री माला आयात भए पनि अन्य सिजनमा भने पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर बनेको सम्बन्धी प्रसंग यो समाचारमा समेटिएको छ। खेतमै बढ़यो तोरीको मूल्य शीर्षकको खबर गोर्खापत्र दैनिकबाटै लिँदैछौ। विराटनगर 11 स्थित आरोग्य खाद्य उद्योग कुटानी पिसानी मिलका संचालक विजय बरालले गत वर्ष 4,500 रूपियाँ प्रतिमन तोरी खरिद गरेर 5,000 प्रतिमनले बिक्री गर्नुभयो। आफ्नै मिलमा तोरी पेलेर निकालेको तेल 400 रूपियाँ प्रति लिटरमा बिक्री भएको थियो। मोरङ सुनसरी झापामा उत्पादन हुने तोरी खरिद गरेर कच्चा वा तेल बिक्री गर्ने गरेका बरालले यस वर्ष भने कच्चा तोरी अभाव झेल्नु परेको छ। कच्चा तोरी खरिद गर्दा पनि 6500 प्रतिमन मूल्य किसानको खेतमै बुझाउनु पर्ने भएको छ। कच्चा तोरी विराटनगरमा बिक्री गर्दा 7000 प्रतिमन पुग्छ। बरालका अनुसार किसानको खेतबाट तोरी उठाएर मिलसम्म ल्याउने ढुवानीको खर्च समेत जोड्दा त्यसपछि तोरीको मूल्य 7000 पुग्नेछ। यो प्रसंग गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।